رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام ہمارا اسلام لے کر ایک بار پھر آپ کی خدمت میں حاضر ہوئے ہیں اللہ کریم رب العزت جل وعلا ہم سب کو اسلام کی خوبصورت تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم عالی شان ہے کہ جو شخص ایک دن میں 50 بار مجھ پر درود بھیجے قیامت کے دن میں اس کے ساتھ مسافہ فرماؤں گا نبی کریم صلی اللہ علیہ وسلم کے مبارک جسم کے ساتھ جس کا جسم مس ہو جائے اور جن مبارک ہاتھوں کے ساتھ مسافے کا شرف مل جائے انشاءاللہ العزیز اللہ کی رحمت سے وہ ضرور داخل جنت ہوگا رب کعبہ ہم سب کو اس پر عمل کی توفیق دے اور کثرت سے درود پاک پڑھنے کی ہم سب کو سعادت بخشے آمین صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاة و سلام علیکا یا سیدی یا رسول اللہ وعلی آلکا و اصحابکا یا سیدی یا حبیب اللہ مدنی چینل کے ناظرین نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی حدیث پاک ہے ارشاد فرمایا خیر الناس من ينفع الناس بہترین تم میں سے وہ لوگ ہیں جو لوگوں کو زیادہ نفع پہنچانے والے بہترین انسان بہترین لوگ وہ ہیں جو دوسروں کو نفع پہنچائیں من استطاع منکم ان ينفع اخاه فلينفع ارشاد فرمایا تم میں سے جسے یہ طاقت ہو کہ وہ کسی کو نفع پہنچا سکتا ہے اسے چاہیے اپنے بھائی کو نفع پہنچائے وہ کسی کا فائدہ کر سکتا ہے یہاں تک کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم سے جب اس حوالے سے سوالات کیے گئے کہ کون سے شخص بہترین ہے اور نفع کس کس انداز سے لوگوں کو پہنچائے جا سکتے ہیں تو آپ صلی اللہ علیہ وآلہ وسلم نے اس کے مختلف طریقوں کو بیان فرمایا یہاں تک کہ کسی کی سفارش کر دینے کو بھی بہترین لوگوں میں اس اعتبار سے شمار فرمایا کہ اس نے اپنی زبان کے ذریعے سے دوسروں کو نفع پہنچایا اپنی زبان کے ذریعے سے یعنی نفع آپ زبان کے ذریعے سے بھی پہنچا سکتے ہیں مال کے ذریعے سے بھی پہنچا سکتے ہیں اپنے علم کے ذریعے بھی پہنچا سکتے ہیں کسی کی اچھی سفارش کرنے کے ذریعے بھی آپ نفع پہنچا سکتے ہیں جی ہاں سفارش کرنا حقیقتاً کسی کا کام آ جانا کسی کی مدد کر دینا یا آپ کے کہنے پر آپ کی بات پر زبان پر کہہ دینے سے اگر کسی کا کام بن جاتا ہو تو یہ بھی شریعت مطہرہ میں بالکل جائز اور شریعت مطہرہ میں اس کی تعریف بیان کی گئی ہے لیکن کب جب سفارش کے اندر معاذ اللہ رشوتیں شامل نہ ہوں کیونکہ رشوت شامل ہو جائے یا غیر اہل کو کوئی ایسا منصب ملے کسی دوسروں کے حق تلف ہوں تو اب شریعت روکے گی کیوں کیونکہ یہ اب کسی ایک کو اگرچہ اپنے گمان کے مطابق یہ نفع پہنچانا چاہ رہے لیکن حقیقتاً یہ نفع نہیں ہے بہت سے لوگوں کو نقصان پہنچا دے گا نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے قیامت کی نشانیوں میں سے ایک نشانی یہ بیان فرمائی ہے، جب غیر اہل لوگ وہ سردار بن جائیں گے، وہ لوگوں پر اب مسلط ہو جائیں، تو فرمایا کہ یہ بھی اس وقت تم قیامت کا انتظار کرو، فانتظر الساعة، پھر بس تم قیامت کا انتظار کرو، جب ایسے لوگوں کے پاس امر سپرد ہو جاتا ہے، وہ لوگوں پر مسلط ہو جاتے ہیں، تو پھر ان کو قیامت کی نشانیوں میں سے ایک نشانی کو بیان کیا گیا ہے۔ تو اچھی سفارش کرنا، کسی کی مدد خود کرنا یا دوسروں سے کروا دینا، یہ بھی ایک اچھا عمل ہے۔ نبی رحمت صلی اللہ علیہ وآلہ وسلم تو اس قدر شفقت فرماتے، رحمت فرماتے، کہ لوگوں کو ترغیب دیتے کہ تمہارے اگر گھر پہ دو بندوں کا کھانا ہے نا، تو ایک یہاں سے مہمان لے جائے، دو کا کھانا تین کو کافی ہو جائے گا، ایک کا کھانا دو کو کافی ہو جائے گا، اور بعض روایت میں دو کا کھانا چار کو کافی ہو جائے گا۔ اور یہ ترغیب ارشاد فرماتے کہ بھلے، یعنی کھانے کے ذریعے سے ہی اگر کسی کی مدد ہو جاتی ہے، کسی کے ساتھ آپ اچھا برتاؤ کر لیتے ہیں، بہترین انسان ہے، بہترین انسان ہے۔ کھانا کھلانا یہ کوئی عام عمل نہیں ہے، بہت بڑا اجر والا معاملہ ہے، بہت بڑا اجر والا معاملہ ہے۔ اور یہاں تک فرما، جب یہ فرما دیا ہر تر جگر کے اندر اللہ نے صدقہ رکھا ہے، ہر تر جگر کے اندر صدقہ رکھا ہے، تو پھر اللہ کی مخلوق میں سے اور پھر بطور خاص انسانوں میں سے اگر کسی کے ساتھ اس طرح کا ہیلپ والا معاملہ ہو جاتا ہے، تو یہ بہت بڑا عمل ہے اور بہترین انسان بننے کی بہت ایک اہم کردار ہے کہ انسان دوسرے کو نفع پہنچائے۔ اچھا، نفع جہاں علم کے ذریعے بھی پہنچایا جا سکتا ہے، کوئی آپ کو علم کی بات آتی ہے اور دوسرے کو وقت ضرورت آپ بتاتے ہیں، بہت بڑی مدد ہے یہ۔ جی ہاں، بہت بڑی مدد ہے۔ ایک شخص وہ ہے کہ جس کے پاس لاکھوں کروڑوں روپے ہیں، مال ہے اس کے پاس، لیکن اب اس کو بھی کسی کی مدد چاہیے، وہ کس اعتبار سے چاہیے؟ یعنی ایک تو وہ کہ جو لوگوں کی مال کے ذریعے مدد کرنے والا ہے، ساتھ اس آدمی کو مدد یہ چاہیے کہ اس کو کوئی شریعت مطہرہ کے مطابق گائیڈ لائن دے، اس کو بتائے کہ آپ اپنے مال کی زکوٰۃ کس انداز سے۔ صرف مدنی چند کے ناظرین، زکوٰۃ کو نکالنا یہ ایک عمل، ایک یہ ہے زکوٰۃ آپ اس انداز سے نکالیں کہ آپ کی نکلی ہوئی وہ زکوٰۃ وہ اپنے مصرف تک پہنچے، اپنے مصرف تک، یہ فرض آپ پر ہے۔ بہت سے لوگ مختلف افراد کی مجبوریوں کو سن کر، پریشانیوں کو سن کر، بسا اوقات وہ کہتے ہیں ہاں یار، اس کو زکوٰۃ دے دینی چاہیے، وہ زکوٰۃ نکالتے ہیں، اس کو دے دیتے ہیں۔ پھر جب معاملہ پوچھتے ہیں یا کسی عالم سے ملاقات ہوتی، بات ہوتی، تو پتہ چلتا ہے کہ وہ تو بھائی زکوٰۃ کی ادائیگی کا مصرف نہیں تھا، زکوٰۃ کی ادائیگی کا مصرف وہ نہیں تھا، جہاں پہ زکوٰۃ کو خرچ کر دیا، جہاں پہ اس نے دے دیا۔ تو یوں مالدار آدمی بھی اس اعتبار سے وہ دوسرے کا محتاج، اگر اسے علم نہیں ہے تو ظاہر ہے علماء کی طرف اسے وہ رجوع کرنا ہوگا، اور علماء ان کی مدد کریں اس اعتبار سے کہ انہیں دینی رہنمائی آگاہ کریں، بتائیں کہ کس کس انداز سے زکوٰۃ کی مال کو کہاں خرچ کرنا ہے اور کس انداز سے اس کو خرچ کیا جائے۔ منشن کے ناظرین، میں ایک بات عرض کرنا چاہوں گا کہ زکوٰۃ وہ فرض ہے، فریضہ ہے نا، جیسے نماز کا فریضہ ہے، ہم اس کی طہارت سے لے کر کپڑے پاک، جس جگہ نماز پڑھنی وہ پاک، اپنے بدن، اپنے وجود کو پاک کرنا، نماز کی طرف جانا، کن چیزوں سے نماز نہیں ہوتی ان سے اپنے آپ کو بچانا، फिर देखभाल करके ये सारे मामलात करना, फिर जाकर हम नमाज के इस फरीजे को पूरा करते। हज है तो पूरी उसके अंदर बदनी ताकत लगती है, माल भी जाता है, बदनी ताकत भी है। अच्छा रोजा है, सारा दिन बदन भूख प्यास बर्दाश्त करता है, आपकी ताकत खर्च हो रही है, एनर्जी खर्च हो रही है, तो इस एतबार से आपका जाके फरीजा पूरा होता है। तो जकात के हवाले से बहुत से लोग कमाने के अंदर तो बड़ी मेहनत करते हैं, लेकिन जब जकात का माल खर्च करने का मौका आता है तो उस वक्त बसा औकात वो गफलत बरत जाते हैं और अपनी दी हुई रकम वो दुरुस्त तरीके से अपने मसरफ तक नहीं पहुंचा पाते। तो इसके लिए भी हमें दीनी तौर पर इल्म सीखना वो जरूरी है। तो मैं अर्ज कर रहा था कि मालदार आदमी दूसरों को फायदे के लिए सोचे कि वो माल निकाले, अहले इल्म ऐसों को दीन का हुक्म बताएं और ये उनसे मरबूत हो जाएं और इस तरीके से अपने इस फर्ज को वो पूरा करें। तो ये मुआशरा हमारा हर एक तकरीबन दूसरे इसके साथ मिला जुला हुआ है, इसे सियासत मदनिया कहा जाता है कि अल्लाह रब्बुल आलमीन ने ये कायनात बनाई है तो इसमें हर एक को किसी न किसी की तरफ मोहताजी गोया के ये मखलूक में रखी हुई है, ये मामला है। यानी हम में से कई लोग ऐसे हैं कि वो किसी न किसी के मोहताज हैं, यानी उनको उनकी जरूरत पड़ती रहती है। अब बेहतरीन आदमी वो है जो ऐसे जरूरत के मौके पर उसकी मदद कर दे, उसकी जरूरत को पूरा कर दे। और ये मदद के लिए सिर्फ माली तौर पर मदद नहीं, यहां तक कि आप किसी को हुनर भी सिखा देते हैं, अल्लाह आपको सदके का सवाब अता फरमाता। हुनर सिखा देते हैं। आप कंप्यूटर सिखाना, कंप्यूटर चलाना, आप किसी को जो कोई भी हुनर सिखा रहे हैं, मैकेनिक से लेकर हर तरह के, ये तमाम हुनर, यानी अगर कोई अच्छे इरादों के साथ ये हुनर सिखाने के जरिए भी किसी दूसरे की वो मदद करता है, अल्लाह इसे सदके का सवाब देता है। अब जब हुनर सिखाया जा रहा है तो इस दौरान उस्ताद की जिम्मेदारियां, वो सिखाने वाले की जिम्मेदारियां, कि जहां वो टेक्निकल चीजें बता रहा होता है वहां साथ साथ ये उनको समझाए कि हमें लोगों के साथ भलाई, दयानतदारी, अच्छाई, धोखा नहीं देना, झूठ, किसी और तरह के मामला ऐसा नहीं करना कि हमारी इस कमाई के अंदर भी मसला आए और साथ साथ हम लोगों को नुकसान पहुंचाए। नहीं, हमें मुआशरे में बेहतरीन आदमी बनकर रहना है कि हम नुकसान ना दें बल्कि लोगों को हम नफा पहुंचाने वाले। तो ये जितनी अच्छाइयां करेगा ऐसा शख्स, जितनी अच्छाइयां करेगा ये सिखाने वाले को भी अल्लाह इसका अजर देगा, सवाब देगा। क्यों? क्योंकि इसको वहां से समझाया गया है और ये आगे उन चीजों पर अमल कर रहा है, रब इसका अजर देगा, सवाब देगा। तो मदन के नाजरीन, ये मुआशरे में बेहतरीन इंसान बनने के लिए कि आदमी दूसरों के लिए दुनियावी एतबार से भी कोई अच्छा जरिया सबब बना देता है, बहुत अच्छा अमल। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में एक आदमी आया और कुछ सवाल किया, यानी तुम सवाल तो कर रहे हो, तुम्हारे पास कुछ घर में कोई माल मता कुछ है चीज? कहने लगा, या रसूलुल्लाह कुछ भी नहीं सिवाय एक प्याले के और एक टाट के जिसको बिछाते हैं सो जाते हैं, एक प्याला है जिसमें पानी पीते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि वो जो प्याला और टाट है ना, उसको लेकर आ जाओ। वो लेकर आए, इरशाद फरमाया लोगों के मजमे में कि भाई ये प्याला लिया, तो आपने फरमाया ये प्याला कौन खरीदेगा, ये टाट कौन खरीदेगा? एक ने कहा कि मैं एक दिरहम के बदले में ये खरीद लेता हूं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, नहीं, कीमत बढ़ाओ, इसकी कीमत बढ़ाओ। तो एक और ने कहा कि मैं 2 दिरहम दे देता हूं। तो ये दोनों चीजें मैं ले लेता हूं, प्याला भी उसमें था और वो एक कपड़ा था, टाट था, कहा मैं ले लेता हूं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने वो दोनों चीजें उन्हें बेच दी। अच्छा, यहां बेची और उसके बाद मंशन के नाजरीन जब आपने उन्हें फरोख कर दी तो उस आदमी को आपने 2 दिरहम दिए और इरशाद फरमाया कि इसमें से 1 दिरहम के अपने घर के अंदर अनाज वगैरह तुम जाके रखो और दूसरा जो दिरहम है उसकी मेरे पास कुल्हाड़ी लेकर आओ, खरीद कर मार्केट के लाओ, कुल्हाड़ी लाओ। वो आदमी चला गया, कुल्हाड़ी खरीदता है, लेकर आया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपने मुबारक हाथों से उस कुल्हाड़ी के अंदर दस्ता डाला, वो लकड़ी जो कुल्हाड़ी के अंदर वो दस्ता डाला जाता है जिसके जरिए कुल्हाड़ी को पकड़कर लकड़ियों को काटा जाता है, तो दस्ता डाल के आपने उसे कुल्हाड़ी देते हुए फरमाया 15 दिन तक मैं तुम्हें मदीने में ना देखूं, मुझे नजर ना हो, यानी चले जाओ जंगलात में और करो काम। वो चले गए। अब वो वहां गए तो लकड़ियां काटते रहे काटते रहे, लकड़ियों को जमा किया। 15 दिन गुजरते हैं तो के पास 15 या इससे ज्यादा दिरहम आते हैं, माल मिला यानी अच्छा खासा, उस दौर में ये बहुत था। वो लेकर आए और अपने घर पर कुछ का अनाज लिया, कुछ दीगर जरूरियात में ली और ये लेकर फिर बारगाह रिसालत में आए और अर्ज करने लगे, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मैंने इतने दिनों में इतने इतने पैसे लकड़ियां काट कर ये मैंने कमाए हैं और घर के अंदर ये अनाज भी है, ये दीगर चीजें ही। आप सल्लल्लाहु अलैहि वसल्लम ने इस पे तारीफ फरमाई, मदा फरमाई, फरमाया ये ज्यादा बेहतर है उससे कि वो जो शुरू में तुम मांगने के लिए आए थे, जो सवाल करने आए थे ना, उससे बेहतर ये अमल किया है। ये मदनी चैनल के नाजरीन, हमें ये सिखाया जा रहा है, हमारे दीन ने हमें तालीम दी है कि आदमी किसी पर बोझ ना बने, हो सके तो वो खुद किसी को देने वाला बने। लेने वाला, इस हाथ को जो लेने वाला है ना, इसकी शरीयत में तारीफ नहीं की गई, इसको पसंद नहीं किया गया। वक्ते मजबूरी, वक्ते मजबूरी शरीयत ने बाज़ औक़ात सवाल करने का भी मौका महल यानी इजाजतें दी हैं कि कब उसको सवाल करना भी जायज हो जाता है। कैसे शख्स को हम सदका खैरात ज़कात दें तो वो अदा हो जाती, ये शरीयत ने पूरी वजाहतें बयान की हैं, लेकिन साथ साथ ये बयान भी कर दिया है कि ये अमल, ये पसंदीदा अमल ये नहीं है कि आदमी दूसरों के सामने हाथ फैलाए, बल्कि कोशिश ये करे कि इसके पास कोशिश ये हो कि ये दूसरों पर खर्च करने वाला बने। मर्द को शरीयत मुताहरा में ये फौकियत क्यों दी है, फौकियत क्यों मर्द को दी है, मर्द को अहले खाना पे, घर वालों पर, अपनी बीवियों पर फौकियत इस एतबार से दी है, उसका एक जो वस्फ बयान किया गया है, क्योंकि ये बड़ी मेहनत मुशक्कत करके ये उन पर खर्च करते हैं, तो ये खर्च करना ये फौकियत का एक सबब बयान कर दिया गया। तो हम दूसरों के आगे मोहताज बनने से बेहतर ये है कि हम लोगों की मदद करें, हम आगे लोगों के बूढ़ों के सहारा बन जाएं, अपने ज़ईफ बूढ़े वालदैन, उनकी तो खिदमत वैसे ही शरीयत मुताहरा में लाजिम करार दी हुई है, तो उनकी खिदमत करे, अपने अहले खाना की करे, अपने बीवी बच्चों के साथ अच्छा इन हवाले से वो अच्छे बर्ताव करने वाला और अच्छे अखलाक के साथ उन पर खर्च करने वाला हो। ये शरीयत मुताहरा को पसंदीदा अमल है कि आदमी किसी दूसरे के लिए खुद तो बने कि मैं नफा पहुंचाऊंगा लेकिन उनके सामने हाथ नहीं फैलाऊंगा। तो मैं पहले भी अर्ज कर चुका हूं, जहां शरीयत ने इजाजत दी वो एक अलग, लेकिन शरीयत को मतलूब यह है कि आदमी देने वाला बने, लेने वाला ना बने। ये जो हदीस और रिवायत मैंने बयान की, इसका कुछ इस वजह से यह बयान करना मकसूद था और दोनों एतबार से मालदार लोग जो दूसरों को मदद करते हैं उनको ये चीज भी ख्याल रखना चाहिए, साथ साथ देखना चाहिए कि वो वक्ते जरूरत हाजतमंद की ऐसी मदद करें, बिल्कुल ठीक है, लेकिन किसी को भिखारी ना बनाए, किसी को फकीर ना बनाए, मदद जरूर करें फकीर ना बनाए। आप कहेंगे ये कैसी बात की? जी हां, ऐसी बात की है। बाज़ औक़ात हम किसी की आदत को ऐसा खराब कर देते हैं, फिक्स कर दिया भाई बस इसी को ही, अब वो उसको पता है मुझे हर साल अच्छा खासा एक अमाउंट कहीं से ज़कात, कहीं से ये, कहीं से ये, वो इकट्ठा करके रख लिया। बस औकात ऐसे शख्स वो खुद हालांकि गनी हो जाते हैं, सहब निसाब हो जाते हैं, अब आप उसको ज़कात दे रहे हैं तो आपकी तो अपनी ज़कात में भी मामला आ जाएगा। तो अल मुख्तसर ये कि इतनी रकम उसके पास अगर अपनी मौजूद है या इतने उसके पास जेवरात सोना चांदी जो कुछ भी इस तरह मौजूद है अलगर्ज के, वो किसी तरह गनी हो जाता है तो वो तो खुद एक तरह का गनी हो गया, उसको जकात देने से जकात अदा ही नहीं होती। तो इसलिए जब आप देते हैं तो हाजतमंद को देखें भी, शरी तौर पर भी देखें कि आपकी जकात का फरीजा भी अदा हो रहा है और वो हाजतमंद और ऐसा है तो मदद जरूर करें, भिखारी ना बनाए कि बस वो मांगता ही रहे, उसको कमाने का किसी तरह का ये अंदाज ही जो है वो ना सोच आए ना ऐसा कोई अंदाज आए, बस उसकी आदत बन गई है, 8-10 मालदारों से राबता हो गया है, बस ठीक है इसने इससे ले लेना और साल अपना गुजारा कर लेना है। कई ऐसे होते कि वो मदद तो लेते रहेंगे लेकिन खुद काम काज नहीं करेंगे। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम से जब उस आदमी ने आके सवाल किया तो आपने घर के प्याले को भी उसके बेच दिया, टाट को भी बेच दिया, 2 दिरहम के अंदर बेचा, 1 दिरहम घर में गंदुम रखे अनाज रखे और दूसरे दिरहम की कुल्हाड़ी लेकर दी कि जाओ कमाओ जाके, और ये नीचे वाला हाथ अच्छा नहीं है, देने वाले बनो, खर्च करने वाले बनो, जाओ के कमाओ। कमाया फिर उन्होंने और फिर उस अंदाज से आके आप सल्लल्लाहु अलैहि वसल्लम उससे कितना राजी हुए और खुशी का इजहार फरमाया। तो वक्ते जरूरत किसी की मदद करना जरूर अच्छी बात है लेकिन उनकी आदत को खराब करना यह बिल्कुल अच्छी बात नहीं। हर वक्त मछली देना यह अंदाज नहीं होना चाहिए, कभी मछली पकड़ने का तरीका भी सिखा देना चाहिए। मछली देता ही रहे कोई आदमी, हाँ भाई जब भी मछली की जरूरत हो ले लेना आगे, तो भाई एक दफा उसको जाल ही ले दो और उसको मछली पकड़ने का तरीका सिखा दो, खुद भी मछली खाए तिजारत भी करे। एक बात कर रहा हूं, तो कोई भी ऐसा काम, कोई भी इस तरह का कि आदमी मदद भी करे और उसका एक ऐसा जरिया इख्तियार उसको करवा कर दे दे कि भाई अब तुम ये मदद मांगने वाले ना बनो, बस मेहनत करो और देने वाले बन जाओ, ये अल्लाह रसूल को पसंदीदा अमल है, ये पसंदीदा अमल है। तो बेहतरीन लोगों में से खैरुन्नास मैं यनफाउन्नास, बेहतरीन वो जो लोगों के लिए नफा पहुंचाने वाला हो, लोगों को फायदा पहुंचाने वाला, वो बेहतरीन है। तो इस अंदाज से हम ये चीजें इख्तियार करेंगे तो इंशाल्लाह फायदा ही फायदा है। आपने ये हदीस बहुत सुनी है, बहुत सुनी है, मुसलमान वो है अल मुस्लिम मन सालिम अल मुस्लिमून मिल लिसान ही वयदी औकमा कौल अली सलाम, के मुसलमान वो कि जिसकी जबान और हाथ से दूसरे मुसलमान महफूज रह सके, वो मुसलमान। ये इसकी तारीफ बयान फरमाई और मुसलमान कैसा होना चाहिए वो अंदाज बयान फरमाए। तो उलमा ने लिखा कि इसमें पहले जबान का आ गया फिर हाथ का आ गया, पहले जबान है फिर हाथ है। उसकी वजह यह कि जबान के जरिए इंसान बसा औकात वो दूसरों को ऐसी तकलीफें पहुंचा देता है कि वो कहते ना हाथों के जरिए अगर किसी को बिलफट किसी ने मारा, इस मार की भी तकलीफ खत्म हो जाती है, या कुछ ऐसा मामला हुआ तो तकलीफ खत्म होगी, अजियत खत्म होगी, लेकिन बाज ऐसे तीर जबान के होते हैं कि जो शायद वो ऐसे जख्म कर जाते हैं कि उन जख्मों को फिर भरा नहीं जा सकता, उन जख्मों पे फिर कोई मरहम पट्टी नहीं हो सकती, वो जबान के तीर ऐसे बात चल जाते। तो जबान को कहा है زیادہ انسان کنٹرول میں رکھے کہ دوسروں کو تکلیف پہنچانے والا نہ ہو بلکہ راحتیں دینے والا ہو، سکون پہنچانے والا ہو. تو اس لیے مسلمان کی تعریف میں مسلمان کے حوالے سے جب بیان فرما تو پہلے زبان کا پھر ہاتھ کا ذکر کیا. مرنے کی بھی یوں ہمیں شریعت یہ قطعاً اجازت نہیں دیتی کہ ہم اپنے ہاتھوں کے ذریعے کسی بلا اجازت شرعی کسی کو ہم کچھ ایسا معاملہ کریں. زبان سے بھی، اپنے ہاتھوں سے بھی، اپنے کردار سے بھی، اپنے انداز سے بھی ہم دوسروں کے لیے تکلیف دینا بنے، ہم دوسروں کے لیے نفع والی صورت اختیار کریں، دوسروں کو فائدہ پہنچانے والی ہم صورت اختیار کریں. آپ کی کالز بھی ہمارے ساتھ اس سلسلے میں شامل ہوتی ہیں تو ہم ان کالز کو بھی کچھ لیتے ہیں اور بڑھتے ہیں آپ کے سوالات کی طرف. جی سنائیے کال.
میرا نام عبد الثانی، میں حیدرآباد سے بات کرتا ہوں. میرے پاس رقم ہے مکان کے لیے رکھی ہوئی ہے، کیا اس پہ زکات ہوگی یا نہیں ہوگی؟ خالصتاً میں نے رقم رکھی ہے صرف مکان لینے کے لیے، آپ مہربانی کر کے بتا دیں، شکریہ.
دیکھیں، اگر رقم آپ کے پاس بھلے مکان لینے کے لیے آپ نے رکھی ہوئی ہے یا کسی اور ضرورت میں خرچ کرنے کے لیے رقم رکھی ہوئی ہے، لیکن آپ کا زکوٰۃ کا سال پورا ہو گیا اور زکوٰۃ کا وہ ٹائم پیریڈ آ گیا، تو اب آپ کو اس رقم کی زکوٰۃ ادا کرنی ہوگی. جی ہاں، اس رقم کی زکوٰۃ آپ کو ادا کرنی ہوگی جبکہ وہ نصاب اور دیگر شرائط اس کی پوری ہوتی. بہت سے لوگ کچھ پیسہ، یہ 2 لاکھ روپیہ اس کے لیے رکھ دیا، یہ اس کے لیے رکھ دیا، یہ اس کے لیے رکھ دیا، یہ چونکہ 1-2 سال بعد کوئی شادی ہونی ہے یہ اس کے لیے اماؤنٹ پڑا ہے. اچھا بھائی، یہ مکان لینا ہے تو اس کے لیے بیسیاں ڈالی یا جو کچھ بھی جمع کر کے یہ 10 لاکھ روپے سائڈ پہ پڑے ہوئے ہیں، تو وہ اس طرح طرح جمع کرتے ہیں اور اس کو کہتے ہیں کہ یہ تو میں استعمال نہیں کر رہا، میری یہ میں نے اس ضرورت کے لیے اور یہ اس ضرورت کے لیے. تو یہ پیسہ ہے آپ کے پاس، جو اموال زکوٰۃ ہیں یعنی سونا، چاندی، پرائز بانڈ، نقدی کیش کی صورت میں جو رقمیں مال تجارت، تو یہ جب چیزیں آپ کے پاس موجود ہیں، چاہے یہ از خود پورا ایک نصاب بنتا ہو سونے کا ہو یا چاندی کا، یا دونوں کو ملانے کے ذریعے سے، تین چیزیں تین کو ملانے کے ذریعے یہ پھر چاندی کا نصاب پورا ہو جاتا ہے، تو وہ صاحب نصاب ہے. تو اب اس کو اپنے اموال کی زکوٰۃ وہ نکالنی ہوگی. ہاں، اگر وہ سال پورے ہونے سے پہلے اپنی کسی ضرورت میں وہ خرچ کرتے ہیں تو یہ ایک جدا بات ہے، لیکن جب آپ کا زکوٰۃ کا ٹائم پیریڈ سال پورا ہو گیا اور وہ ٹائم آ چکا جو آپ جس وقت صاحب نصاب بنے تھے، اب سال کی وہ تاریخ آ چکی ہے، تو میرے بھائی اب آپ یہ نہیں کہہ سکتے کہ میں نے یہ تو مکان لینا تھا، یہ شادی میں خرچ کرنی تھی، یہ بیٹے کا معاملہ تھا، یہ بیٹی کا معاملہ تھا. نہیں، اب جن چیزوں کے آپ مالک ہیں تو آپ کو ان کی زکوٰۃ وہ نکالنی ہے، اور اس میں کوئی کسی طرح کی دوسری رائے نہیں ہے اور نہ اس طرح کا کوئی دوسرا عذر سوچنا چاہیے. جب ایسا معاملہ آ چکا ہے تو اب اس کی زکوٰۃ آپ کو ادا کرنی ہوگی. جو شریعت نے جن چیزوں کو مائنس کیا ہے وہ ایک الگ بات ہے. مثال کے طور پہ اب آپ کے پاس 5 لاکھ روپے پڑے ہوئے ہیں، 2 لاکھ روپے آپ پر قرضہ ہے، کسی کو آپ نے قرضہ دینا، تو اب یہ 2 لاکھ مائنس ہو جائیں گے. تو یہ قرض یا اس طرح کا کوئی اور معاملہ ہو تو وہ پھر دیکھا جائے گا، لیکن ہم اپنے طور پر جو ذہن بنا لیتے ہیں کہ یہ مکان کی مد میں خرچ کرنا ہے اور یہ شادی کی مد میں خرچ کرنا ہے، یہ فلاں ضرورت، یہ فلاں ضرورت، پیسے پڑے ہوئے ہیں ابھی، تو اب اس صورت میں تو اس پر زکوٰۃ لازم ہو جائے گی اور ہوتی رہے گی. اگر اسی طرح آپ نے 1 سال 2 سال 3 سال یہ پڑے ہوئے ہیں، بھلے آپ نے سائڈ پر رکھ دیے اپنے پاس ہی، تو یہ زکوٰۃ اس پہ ہوتی جائے گی. تو اس کے حوالے سے ہمیں خاص طور پر ابھی تو جن کے ساتھ یہ کنڈیشن ہے زکوٰۃ ادا کریں اور علماء سے، دارالتہذیب سنت سے رہنمائی بھی لیتے رہیں اور کہ ہم آگے اس کے لیے کیا لائحہ عمل اختیار کیا جائے، اور ابھی جو رقم موجود ہے اس پر زکوٰۃ ادا کرنی ہوگی. جی مزید کون؟
میں دنیا پور سے بات کر رہا ہوں، ایک مسئلہ پوچھنا تھا. سر، جمعے میں جو خطبے کے درمیان دعا مانگی جاتی ہے وہ ہاتھ اٹھا کر مانگی جاتی ہے، تو اس کا کوئی طریقہ سر بتا دے.
ठीक है, हाथ उठाकर दुआ मांगना है खुतबे के दौरान या वैसे मांगनी? देखिए, जब खतीब खुतबे के लिए खड़े हो जाते हैं तो अब इस दौरान कोई भी जिक्रुल्लाह, तस्बीहात, कुछ भी नहीं अब पढ़ना। अब बिल्कुल तवज्जो के साथ खुतबा सुने, खामोशी और तवज्जो उसके साथ खुतबा सुने। जब खतीब पहला खुतबा देकर बैठते हैं और कुछ देर वक्फा होता है, फिर वो खड़े होते हैं दोबारा दूसरा खुतबा देने के लिए, तो ये जो दरमियान में वो बैठे ना, तो दुआ की कबूलियत का एक वक्त इसे कहा गया है। जुम्मे वाले दिन एक घड़ी ऐसी होती है कि दुआ कबूल होती है उसमें। अब ये कौन सी हैं, मुख्तलिफ घड़ियों, मुख्तलिफ औकात को बयान किया गया, जिसमें कवी तरीन दो बातें बयान की गई। एक तो ये खतीब के दो खुतबों के दरमियान बैठने वाली कि इस दौरान आदमी दुआ करे, और एक जब सूरज गुरूब हो रहा हो जुम्मे वाले दिन उससे कुछ देर पहले की घड़ियां, ये मकबूल घड़ियां हैं, दुआ करनी चाहिए। लेकिन अब वो दुआ कैसी हो जो खुतबे के दौरान, तो ये इस तरह हाथ उठाकर ये दुआ नहीं करनी हमने जब खुतबे में है, तो अब अपने आप बैठे रहें, पहला खुतबा होता है आप अपने हाथों को बांध के रखें। कोशिश करें खुतबे के दौरान अत्तहियात में जैसे आप बैठते हैं ऐसे बैठें, पहला खुतबा हाथ बांध लें, और इमाम जब पहला खुतबा देकर बैठ जाएं आप दिल ही दिल में दुआ करें, दिल ही दिल में अपने रब, दिलों के भी उठने वाले ख्यालात को जानता है, आप दिल दिल में दुआ करें। उसके लिए हमें हाथ उठाना, ये करना, मुंह से बोलना नहीं, दिल दिल में दुआ करें। फिर जब खतीब दूसरे खुतबे के लिए खड़े हो जाएं तो आप अत्तहियात में जैसे अपने घुटनों पर, रानों पर हाथ रखते हैं तो वैसे रख लें, तो इंशाल्लाह ये अदब बजा लाएंगे तो हमें दो रकत का सवाब भी मिलेगा। ये अंदाज इख्तियार करेंगे, दो रकत का सवाब भी मिलेगा। तवज्जो के साथ खुतबा सुनना चाहिए। अगर कोई मजबूर है कि वो अत्तहियात वाली सूरत नहीं बैठ सकता तो पालती मारकर भी बैठ सकते हैं, लेकिन ज्यादा बेहतर यही कि अत्तहियात वाली सूरत में बैठा जाए। तो और दुआ के लिए मैंने अर्ज कर दिया कि जबान से इस तरीके से नहीं, बल्कि आप दिल ही दिल में वो दुआ मांगे, इंशाल्लाह अल्लाह उन दुआओं को जरूर कबूल फरमाएगा। मनशान के नाजरीन, आपने ये सिलसिला मुलाहजा किया, अल्लाह करीम हम सबको दीन मतीन की इस खूबसूरत तालीमात पर अमल करने की तौफीक अता फरमाए। मदनी चैनल देखते रहिए।
हमारा इस्लाम।